नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका औषधि 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी देशका विभिन्न भागहरूमा महिला र बालिकाहरूमाथि श्रृङ्खलाबद्ध रूपमा भएका हिंसाका घटनाहरूको सेरोफेरमा केन्द्रित रहेर कार्यक्रम गर्दैछौँ। प्रदेशका विभिन्न जिल्लाहरूमा महिला र बालिकामाथि भएका हिंसा, बलात्कार, बलात्कारपछि भएका हत्या तथा परिवारबाट भएका हत्याका घटनाहरू र यसको समाधानका लागि चालिनुपर्ने दीर्घकालीन रणनीतिक योजनाहरूको बारेमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीसँग गरिएको कुराकानी राष्ट्रिय मानवाधिकार आयोग गण्डकीका अधिकृत सूचना अधिकारी खिमलाल सुवेदी तथा महिला मानवाधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापासँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। नेपालमा महिलाको संख्या पुरुषको भन्दा बढी छ। राष्ट्रिय जनगणना 2068 अनुसार नेपालको कुल जनसङ्ख्या 2,64,96,504 रहेको मध्य महिलाको जनसङ्ख्या 1,36,45,413 51.5% छ। जनसङ्ख्याको दृष्टिले महिलाको संख्या बढी भए पनि आर्थिक, सामाजिक, राजनैतिक एवं प्रशासनिक क्षेत्रमा महिलाको अवस्था तुलनात्मक रूपमा कमजोर रहेको छ। नेपालमा पछिल्लो समयमा महिलाहरूका मानवाधिकारका दृष्टिले केही सुधारहरू भएका छन्। यी व्यवस्थाबाट महिला अधिकार प्राप्तिका लागि सहज वातावरण तयार हुँदै गएको छ। महिला अधिकारका लागि भएका अन्तर्राष्ट्रिय प्रयासहरू सन् 1910 पुरुष सरह महिलाले पनि अधिकार पाउनुपर्छ भनी चीन, अमेरिका, ब्राजिल आदि देशका महिलाले आवाज उठाएका सन् 1945 संयुक्त राष्ट्रसङ्घको घोषणापत्र, महिलाका सवाललाई सम्बोधन गर्ने संयुक्त राष्ट्रसङ्घीय आयोगको गठन पश्चात महिला अधिकारका विषयले कानुनी मान्यता प्राप्त गरेका हुन्। चारवटा अन्तर्राष्ट्रिय महिला सम्मेलन र ती सम्मेलनका घोषणापत्र, महिला विरुद्ध हुने सबै भेदभाव उन्मूलन गर्ने महासन्धि 1979, सहस्राब्दी विकास लक्ष्य सन् 2000, संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव नम्बर 1325 र 1820, दिगो विकास लक्ष्य 2015 लगायतले महिला अधिकारका सवालहरू र गर्नुपर्ने प्रयासका बारेमा सकारात्मक प्रयासहरू हुँदै आएका छन्। उल्लिखित प्रयासहरूको बावजुद पनि महिला र बालिकाहरूमाथि भइरहेका श्रृङ्खलाबद्ध घटनाहरूले गर्दा महिला तथा बालिकाहरूमा सुरक्षाको प्रत्याभूति हुन नसकेको तीथो यथार्थता भने कायमै रहेको छ। यसैको सेरफेरो र यसमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग, विभिन्न सङ्घ संस्थाहरू आदिले पीडितलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि प्रयत्न गरिरहेका छन्। साथै हिंसामा परेका महिला तथा बालिकाहरूलाई कसरी हिंसाबाट सुरक्षाको अनुभूति व्यवहारत दिलाउन सकिन्छ भन्नेमै आजको कार्यक्रम केन्द्रित रहन्छ।
रोक्नुस् रोक्नुस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा सातजना, त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौँ। चाडपर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिउँ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
अब यहाँनिर मानवाधिकार समाचार। इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको स्मृतिमा स्थापना भएको प्रकाश मानवाधिकार पुरस्कार बाजुराका डाक्टर रूपचन्द्र विश्वकर्मालाई प्रदान गरिएको छ। इन्सेकले माघ 27 काठमाडौँमा एक कार्यक्रम आयोजना गरी प्रकाश मानवाधिकार पुरस्कार डाक्टर विश्वकर्मालाई हस्तान्तरण गरेको हो। हरेक वर्ष प्रकाश स्मृति दिवसमा दिइँदै आएको प्रकाश मानवाधिकार पुरस्कार यस वर्ष बाजुरा जिल्लाका नागरिकको स्वास्थ्य सेवामा समर्पित कर्मशील व्यक्तिका रूपमा सुपरिचित डाक्टर विश्वकर्माले ग्रामीण तथा पिछडिएको क्षेत्रमा स्वास्थ्य संस्थामा स्रोत साधनको अभावका बावजुद पनि अनुकरणीय सेवा पुर्याए बापत प्रदान गरिएको हो। अब मानवाधिकार गीत।
सृष्टि कै सुन्दर मानिस हामी सबै छौ जाति र धर्म भाषाको भरमा भेदभाव नगर
गति सबको रातो नै हुन्छ उच्च-नीच कोही छैन सबैलाई आफ्नो स्वतन्त्रता प्यारो त्यो थिच्न पाइँदै
कार्यक्रममा अब राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ। यति बेला हामीसँग कार्यक्रमको लागि राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। पराजुलीज्यू नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर नमस्कार, हार्दिक धन्यवाद।
राष्ट्रिय महिला आयोगले अहिले के गरिरहेको छ हजुर?
हजुर, लामो समयको ग्याप पछाडि अहिले राष्ट्रिय महिला आयोग भर्खरै बनेको छ, नगौँ एक हप्ता भयो। आयोगका धेरै प्रक्रियाहरू, कानुन क्षेत्र अधिकारहरू वृद्धि सँगसँगै अहिले एउटा नयाँ नयाँ खालका घटनाहरू पनि थपिराखेको अवस्था हुनाले ती घटनाहरूको चाहिँ स्थलगत अनुगमन गर्ने लगायतका कामहरू पनि भइरहेका छन्।
एक त यो कोभिडले थिलो थिलो पारिरहेको अवस्था हो, त्यो सँगसँगै आइरहने नयाँ नयाँ घटनाक्रमले पनि अप्ठ्यारो बनाइरहेछ।
स्वाभाविकै अब यो समाजमा यस्ता घटनाहरू घट्ने प्रक्रिया भइरहेको छ, त्यही प्रक्रिया अनुसार अब अहिले पनि विभिन्न खालका नयाँ नयाँ इमर्जिङ इस्युहरू आइरहेका छन्।
महिला आयोगले अब कसरी आफ्नो रणनीति बनाउँदै हुनुहुन्छ, कसरी अगाडि बढ्दै हुनुहुन्छ?
हजुर, अहिले हामी एकदमै प्रारम्भिक फेजमा छौँ। हाम्रो रणनीति बनाउनलाई अहिले बाँकी नै छ, तर हामीले विभिन्न ढङ्गबाट आएका विभिन्न किसिमले घटेका घटनाहरू र आएका चाहिँ प्रतिक्रियाहरूलाई हेर्दाखेरि हामीले महसुस गरेको सबैभन्दा धेरै चाहिँ राष्ट्रिय महिला आयोगले महिलाहरूमाथि भइरहेका हिंसालाई नै हामीले रोक्ने प्रयास गर्नुपर्छ। त्यस पछाडि महिलाहरूलाई अधिकार सम्मत बनाउने र सशक्त बनाउने कुरा हो। र अब हिंसालाई रोक्नका लागि हामीले हिंसा हुने कारण के हो भन्ने कुरा पहिले आएर कहाँबाट हुन्छ भन्ने कुराहरूलाई चाहिँ हामीले चाहिँ पत्ता लगाएर त्यसलाई हामीले इन्टरभेन्सन गर्नुपर्ने एउटा अवस्था छ। र त्यसका लागि हामीले चाहिँ एउटा रणनीति तयार गर्नुपर्छ र केन्द्रदेखि स्थानीय तहसम्म नै एउटा पहुँच हुने, स्थानीय तहसम्म महिला आयोग छ भन्ने एउटा पहुँच हुने निर्माण गर्नका लागि हामीले कस्तो खालको एउटा चाहिँ फोकल पोइन्टहरू निर्माण गर्ने भन्ने कुरामा चाहिँ हाम्रो बढी ध्यान केन्द्रित भइरहेको छ।
पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा महिला बालिकामाथि दुर्व्यवहारका घटनाहरू होइन, यीहरू श्रृङ्खलाबद्ध रूपमा भइरहेका छन्, कसरी हेरिरहनु भएको छ?
एकदमै यी कुराहरू हाम्रो डे टु डे नोटिसमा आइरहेको छ, हामीले पनि यसलाई अब्जर्भेसन गरिरहेका छौँ। यो हप्तामा एकदमै धेरै यस्तो घटनाहरू घटिरहेको छ। माघ 21 गतेको बैतडीको घटनामा त हामीले गृह मन्त्रालयमा समन्वय गरेर, जिल्ला प्रशासन कार्यालय समन्वय गरेर हाम्रो चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको टिम पनि बैठक गयो स्थलगत अनुगमनको लागि। हामीले त्यसको रिपोर्ट हामी निकाल्छौँ, चाँडोभन्दा चाँडो कारवाहीको दायरामा ल्याएर कडाभन्दा कडा कारवाही गराउनुपर्छ भन्ने किसिमले हामीले रेकमेन्डेसन दिन्छौँ एउटा कुरा त। अर्को कुरा सँगसँगै देशका विभिन्न भागमा त्यस्ता यौन दुर्व्यवहारका कुराहरू बलात्कारका कुराहरू, यस्ता घटना भएका कुराहरू अहिले आइरहेका छन्। ती कुराहरू कति उजुरी हाम्रो हटलाइन कम्प्लेनमा पनि आइरहेको छ होइन, त्यसलाई पनि अनुगमन गर्ने काम र सम्बन्धित निकायमा त्यसलाई हामीले रिफर गरेर त्यसलाई चाहिँ तत्काल कारवाहीको दायरामा ल्याउनको लागि हामीले पहल गरिराखेका छौँ।
यसको लागि त सुरक्षा सहयोग पनि चाहियो, सुरक्षा निकायको तदारुकता चाहिँ कस्तो छ, कस्तो खालको समन्वय भइरहेको छ?
घटनाहरूले गर्दाखेरि हाम्रो प्रपक्ष एकदम सुरक्षा संयन्त्रसँग नै हाम्रो चाहिँ सहकार्य हुनुपर्छ, समन्वय र सहकार्य हुनुपर्ने अवस्था हामीले महसुस गरेका पनि छौँ। दुई दिन अगाडि झापामा एउटा घटना घटेको कुरा आयो, त्यस पछाडि मोरङमा दुईटा घटना घटेको कुरा आयो। तत्कालै चाहिँ राष्ट्रिय महिला आयोगबाट राष्ट्रिय महिला आयोगको टिमले त्यसलाई फलो गरिरहेको छ, त्यहाँको सुरक्षा संयन्त्रसँग कुरा भइरहेको छ, दोषीलाई कारवाही गराउने प्रक्रियाहरू सुरु भइसकेको छ। यी त केही प्रतिनिधिमूलक घटनाहरू भए, तर अब यस्ता धेरै कुराहरू छन् जुन कुरा बाहिर आएका पनि छैनन् र हामीले तिनीहरूलाई रोकथाम गर्नको लागि यो त अगाडि आइसकेको कुरालाई चाहिँ इन्टरभेन्सन गर्ने कुरा आफ्नो ठाउँमा छ। यस्ता घटनाहरू घट्नै नदिनका लागि हामीले एउटा ठोस योजना बनाउनु प्रतिक्रिया
हो। यहाँनिर एकदम महत्त्वपूर्ण कुरा उठाउनु भयो, घटना भइसकेपछि त्यसको निराकरण गर्नुभन्दा ती घटनाहरू हुनै नदिने खालको संरचना तयार गर्नुपर्ने छ, त्यसको सोचमा हुनुहुन्छ?
हजुर।
यो राष्ट्रिय महिला आयोगले यस्ता घटनाहरूको छानबिनका साथै महिला र बालिकामाथि हुने हिंसाको घटनालाई न्यूनीकरण गर्न उसो भए उपयुक्त कदमहरू चाल्छ?
हजुर, एकदमै यसमा चाहिँ हामी एकदम पूर्ण रूपमा प्रतिबद्ध छौँ। महिला हिंसा, बालिका किशोरीहरूमाथि हुने दुर्व्यवहार र हिंसाका कुरामा राष्ट्रिय महिला आयोगको शून्य सहनशीलता हुन्छ। कुनै पनि ढङ्गले यस्ता कुराहरूमा सम्झौता नगरिकन नै यो कुरामा दोषीलाई कारवाही गराउने प्रक्रिया सँगसँगै यस्ता कुराहरू रोक्नका लागि कुन कुन ठाउँमा कसरी कसरी हामीले चाहिँ एउटा प्रतिरोधात्मक क्रियाकलापहरू गर्नुपर्छ, ती कुराहरू गर्नेतर्फ हाम्रो तत्परता रहनेछ र त्यो खालको हाम्रो रणनीति गर्नेछ।
यो यहाँले आफू आयोगमा आएपछि यस खालको योजना पनि बनाउँदै हुनुहुन्छ होला, यी घटनाहरूलाई हुनै नदिनका लागि कहाँ कहाँबाट ती छिद्रहरू रहेका छन् त्यहाँ चाहिँ बार लाउने सोच बनाउनु भएको छ?
एकदमै हामी त्यो बनाइरहेका छौँ। तर कुरा कस्तो भन्दाखेरि पानी उमाल्नको लागि चाहिँ भर्खर अहिले हामी चाहिँ आगो बाल्ने प्रक्रियामा छौँ, पानी उम्लिनको लागि हामी बसाउने प्रक्रियामा छौँ। जब पानी उम्लिन थाल्छ अनि त्यतिखेर थाहा पाउनुहुन्छ, हामी अहिले तयारीको प्रक्रियामा छौँ र अहिले भर्खरै राष्ट्रिय महिला आयोग चाहिँ बनेको एक हप्ता हुँदैछ, तीन महिना पछाडि यसको रिफ्लेक्सन हामीले कहाँ कहाँ कस्तो कस्तो मेकानिजम बनाएर यी छिद्रहरूलाई चाहिँ हामीले चाहिँ बन्द गर्ने प्रयत्न गरेका छौँ भनेर अलिकति हाम्रो चाहिँ प्रक्रियाहरू प्रारम्भ भएको चाहिँ महसुस हुनेछ।
यो कस्तो खालको कार्यक्रमहरू चाहिएला जस्तो लाग्छ पराजुले ज्यू, यसको यस्ता खालका घटनाहरू नआउन् भन्नका लागि हामी को कहाँ कसरी जिम्मेवार भएर रहनुपर्ने हुन सक्ला?
सबैभन्दा पहिलो कुरा त आधारभूत तहबाट, जनसमुदायबाट, सामाजिक मनोविज्ञानको कुरा हो, सामाजिक विकृतिको कुरा हो। यस्ता घटनाहरू घट्ने भनेको ती मानिसले डराउनु पर्ने त जनावरसँग हो नि, होइन र? जनावरसँग हो, तर अहिले त के भने मानिसले मानिससँग डराउन परिराखेको छ। अहिले राष्ट्रिय महिला आयोगमा आएका उजुरी आएका, राष्ट्रिय महिला आयोगमा आएका भिक्टिमहरूको प्रकृति हेर्दा आफ्नै बाबुबाट बलात्कृत भएका, आफ्नै काका दाजुबाट बलात्कृत भएर गर्भवती भएका, बच्चा जन्माएका, होइन, हिंसामा परेका। अस्तिको दिन मात्रै मैले दुई दिन अगाडि मात्रै सौतेले बाउले बलात्कार गरेर मारेर फ्यालेको, तर उसको आमाले भेटेर हतार हतार चाहिँ हस्पिटलमा ल्याएर भर्ना गरेर बाँचिराखेको, तर अर्धचेत अवस्थामा हस्पिटल राखेको, 10-12 दिन भइसक्दा नै अर्धचेत अवस्थामा भएको एकजना युवतीलाई मैले भेटेँ अस्ति साँझ गएर हस्पिटलमा। उनी अर्धचेत अवस्थामा छन्, ट्रमामा छन्, होइन, यस्तो खालको अवस्था कि आफ्नै परिवारबाट महिलाहरूमाथि भएका यस्ता यौन हिंसाका घटनाहरू, दुर्व्यवहारका घटनाहरू आफ्नै घर परिवार, आफ्नै नाता सम्बन्ध, आफ्नै साथीभाइ, आफ्नै चिनजानका मान्छेबाट अझ अधिक रूपमा यस्ता घटनाहरू भइरहेका छन्। त्यसकारण यो राज्यले मात्रै नियन्त्रण गर्ने कुरा होइन कि हरेक परिवारले, हरेक समाजले यो कुरालाई महसुस गर्नुपर्छ र यो महसुस गराउनको लागि ती ठाउँहरू, ती आधारभूत तहका ठाउँहरू, त्यो परिवार, त्यो विद्यालय, त्यो समाज, त्यो ठाउँमा चाहिँ हामीले चाहिँ त्यो खालको एउटा सचेतना कार्यक्रम यस्तो खालको गतिविधिहरू भएका परिवारलाई भएका व्यक्तिलाई सामाजिक बहिष्कार गर्ने परिस्थिति निर्माण गर्ने खालका त्यस्ता गतिविधिहरू सञ्चालन गर्नको लागि हामीले त्यस्ता कार्यक्रमहरू बनाउने त्यस्तो खालको प्रयत्न गर्ने र अन्य मन्त्रालयहरूसँग पनि सङ्घीय सरकार प्रदेश सरकार स्थानीय सरकारसँग पनि हामीले समन्वय गर्दै ती गतिविधिहरूलाई अगाडि बढाउने सोचमा हामी छौँ।
यहाँले अलिकति अब नेतृत्वमा पनि जानुभएको हुनाले कार्यान्वयनको दिशातर्फ पनि जाँदै हुनुहुन्छ, कुनै पनि महिला र बालिकामाथि हिंसा भयो भने कहाँ कसरी कुन कुन माध्यमबाट उजिर गर्न सकिन्छ? हाम्रा तमाम दिदी बहिनीहरूलाई, हाम्रा बहिनीहरूलाई वा हाम्रो सिङ्गो समाजलाई कसरी अपिल गर्नुहुन्छ?
सबैभन्दा पहिले त हिंसा भइसके पछाडि हिंसा सहनु नै एउटा ठुलो अर्को अपराध हो, होइन? हामीले हिंसा सहनु हुँदैन, आफूमाथि भएको कुनै पनि हिंसा सहनु हुँदैन भन्ने एउटा मान्यता र संस्कार त्यो सन्देशले प्रवाह गराउनु पर्छ। अर्को भनेको हाम्रो समाज कस्तो खालको एउटा हाम्रो समाज छ त भन्दाखेरिमा हिंसा आफूमाथि भइरहेको हिंसा अझ खास गरी यौन हिंसा चाहिँ बाहिर एक्सपोज भयो भने समाजले नराम्रो भन्छ भन्ने खालको चाहिँ एउटा प्रेसर क्रिएट गरेर त्यस्तो दबाब सिर्जना गरेर त्यस्तो हिंसा चाहिँ बाहिर निकाल्न नदिने भन्न नदिने उजुरी गर्न नदिने परिपाटी छ। त्यो परिपाटीलाई हामीले छिर्नको लागि एउटा त्यो खालको सचेतना जगाउनु पर्नेछ। त्यस पछाडि त्यो उजुरी गर्नका लागि हाम्रो प्रत्येक हाम्रा स्थानीय तहहरूमा हाम्रा सुरक्षा संयन्त्रहरू छन्। त्यो सुरक्षा संयन्त्रमा गएर त्यो उजुरी दर्ता गर्ने त्यो उजुरी दिने प्रक्रिया सुरु गराउनका लागि हामीले प्रोत्साहित गर्नुपर्छ। साँच्चीकै अन्याय परेको छ, साँच्चीकै दुर्व्यवहार भएको छ, साँच्चीकै हिंसा भएको छ भने त्यो हिंसा विरुद्ध गएर उजुरी दर्ता गराउनको लागि हामीले प्रक्रियाहरू सुरु गराउनुपर्छ। हामीले सुरक्षा संयन्त्रमा पनि त्यस्ता खालका कुनै पनि उजुरीहरू आयो भने बिना सम्झौता ती उजुरीहरू दर्ता गराइदिने र त्यसको आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइदिनका लागि हामीले पनि सम्बन्धित निकायमा त्यो कुराहरू भन्छौँ, रेकमेन्डेसन सिफारिस गर्छौँ र त्यो कुरा त्यहाँबाट सहयोग हुनेछ। पीडितहरूलाई न्याय दिलाउनको लागि होइन कानुनी सहयोग गर्नुपर्ने हुन्छ। कहीँ कहीँ पीडितहरूलाई चाहिँ मनोसामाजिक विमर्शको आवश्यकता पर्छ, सोसल सपोर्टको आवश्यकता पर्छ। त्यस्ता खालका विभिन्न ओसिएमसीको अप्रोचबाट जानुपर्ने हुन्छ। कहीँ मेडिकल सपोर्टको आवश्यकता पर्छ, कहीँ पुनर्स्थापनाको आवश्यकता पर्छ, होइन? घटनाको अवस्था हेरिकन हुन्छ नि त ती सबै कुराहरूलाई चाहिँ हामीले चाहिँ मध्यनजर गरेर गर्नुपर्ने हुन्छ। यो एकदमै ठुलो सामाजिक समस्या हो र यो सामाजिक समस्या निराकरण भनेको चाहिँ झट्ट भन्ने बित्तिकै सजिलोसँग हुँदैन, तर हामीले प्रयत्न गर्यौँ भनेदेखि समाज चाहिँ परिवर्तन हुन्छ, सुधार हुन्छ भन्ने कुरामा हामी आशावादी छौँ।
महिला तथा बालिकामाथि भइरहेका हिंसाका घटनाहरूमा कमी ल्याउनका लागि आयोगले एक्लै गरेर मात्रै भएन, सबैको हातेमालो आयोगसँग हुनु पर्यो। महिला आयोग एउटा संवैधानिक निकाय भयो, हामीसँग विभिन्न सङ्घ संस्थाहरू छन्, सबैको भूमिकाको खोजी गर्दाखेरि अलिकति सघाउ पुर्याउला कि?
एकदमै एकदमै निश्चितै यहाँले एकदम महत्त्वपूर्ण कुरा भन्नुभयो। सबैभन्दा ठुलो त सञ्चार क्षेत्रको यसमा एकदमै ठुलो भूमिका हुन्छ। सञ्चार क्षेत्रको सकारात्मक भूमिकाले यो समस्यालाई आधा सहयोग पुर्याउँछ। अहिले त गाउँ गाउँमा चाहिँ होइन सञ्चारको पहुँच पुगेको छ। सामाजिक सञ्जाललाई पनि हामी प्रयोग गर्ने हो भनेदेखि एउटा यसलाई सचेतनामूलक सन्देशहरू दिने हो भने हात हातमा मोबाइलको माध्यमबाट पनि मोबाइलबाट पनि सुनिराखेको अवस्था छ। त्यस्ता खालका चेतनामूलक सन्देशहरू हामीले प्रवाह गर्न सक्छौँ जुन सञ्चार माध्यमबाट हुन्छ। समुदायमा आधारित गैर सरकारी संस्थाहरू छन्, धेरै अधिकार कर्मीहरूले काम गरिरहनु भएको छ, उहाँहरूबाट पनि धेरै सहयोग हुन्छ। हरेक वडावडामा जनप्रतिनिधिहरू हुनुहुन्छ र महिला जनप्रतिनिधि पनि हुनुहुन्छ, जनप्रतिनिधिहरूको पनि त्यस्तै प्रभावकारी भूमिका हुन्छ। कानुन व्यवसायी हरेक क्षेत्रमा होइन समाजका बुद्धिजीवी सचेत नागरिकहरू यो समस्या समाधान गर्नको लागि हामी सबैको दायित्व छ भन्ने किसिमले सोच्नु पर्यो र हामी हरेक परिवारको हो। हाम्रा हरेक परिवारमा छोरा छन्, हाम्रा हरेक परिवारमा छोरी छन्, हरेक परिवारमा पुरुष छन्, हरेक परिवारमा महिला छन्। हाम्रै परिवारभित्रका पुरुषहरूबाट हाम्रै परिवारभित्रका महिलाहरू चाहिँ हिंसा पीडित भएका छन्, हाम्रै छोराहरूबाट हाम्रै छोरीहरू दुर्व्यवहारमा परेका छन्। यो कुरा हरेक घर परिवारका आमा बुबाहरूले महसुस गर्ने हो भने हाम्रो चाहिँ धेरै समस्या समाधान हुनेछ।
कमला पराजुली ज्यू, यहाँको कार्यकाल एकदमै सफलता उन्मुख होस् हामी शुभकामना दिन चाहन्छौँ र आगामी दिनहरूमा पनि आइपरेको बेला यसरी नै जुट्नेछौँ। कार्यक्रममा आफ्ना कुराहरू व्यक्त गरिदिनु भयो, धेरै धेरै धन्यवाद।
हजुर, यहाँहरूलाई पनि हामीलाई राष्ट्रिय महिला आयोगको तर्फबाट हामीले हाम्रा सोचहरू हामी कसरी जानेछौँ भन्ने हाम्रा चाहिँ अवधारणाहरू राखेर श्रोताहरूको माझमा भन्ने अवसर प्रदान गर्नुभएकोमा यहाँहरूलाई पनि राष्ट्रिय महिला आयोगको तर्फबाट महादुर धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीज्यू हामीसँग कुराकानी गर्दै। यसै सन्दर्भमा अब राष्ट्रिय मानवाधिकार आयोग गण्डकीका अधिकृत सूचना अधिकारी खिमलाल सुवेदी तथा महिला मानवाधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। सुवेदी सर नमस्ते।
नमस्ते सर,
यहाँलाई इन्सेक रेडियो शिक्षा कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद सर।
के छ सर अहिले मानवाधिकारको अवस्था गण्डकी प्रदेशमा?
गण्डकी प्रदेशमा अब राष्ट्रिय मानवाधिकार आयोग प्रदेश कार्यालयले गण्डकी प्रदेश अन्तर्गतका 11 जिल्लाको समग्र मानवाधिकारको अवस्थाको सम्बन्धमा मानवाधिकार उल्लङ्घनका उजुरीहरू ग्रहण गर्ने, उजुरी उप चाहिँ अनुसन्धान गर्ने र त्यस्तै गरेर विभिन्न विषयगत मानवाधिकारहरूको अवस्था के छ भनेर जिल्लामा गएर त्यसको अनुगमन गर्ने प्रवर्तनात्मक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र यसै सिलसिलामा अहिले यो पछिल्लो अवस्थामा हेर्दाखेरि अब विश्वव्यापी महामारी COVID-19 कारणले गर्दाखेरि अब जस बन्दाबन्दीको अवस्था रह्यो होइन, नागरिकको एउटा स्वतन्त्र उनका कुराहरूदेखि लिएर नियमित रूपमा चाहिँ अब पाउनुपर्ने स्वास्थ्य उपचारका कुराहरू अनि त्यस्तै गरेर जुन यो ज्याला मजदुरी गरेर खाने श्रमिक वर्गहरू लगायत शिक्षा स्वास्थ्य समग्र अवस्थामा चाहिँ अब त्यसले चाहिँ असर पारिरहेको अवस्था अहिले यो पछिल्लो चरणमा चाहिँ जुन यो अब लकडाउन चाहिँ हटेर यो आवागमन केही सहज भएको अवस्थाहरू छ। यद्यपि जुन नागरिकको चाहिँ अब यो अब आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गतका अब शिक्षा स्वास्थ्य उपयोग गर्ने खाद्यान्नका कुराहरूदेखि लिएर यी समग्र अवस्था अनि यो सीमान्तकृत वर्गहरू ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू सुत्केरी गर्भवती महिलाहरू यी समग्र पक्षबाट हेर्दाखेरि जुन किसिमले चाहिँ नागरिकहरूले जुन संविधान कानुन प्रस्तावित गरेका अधिकारहरू हुन् ती अधिकारहरू चाहिँ सहज रूपले चाहिँ उपभोग गर्न सकेको अवस्था चाहिँ देखिँदैन र यसले पनि गण्डकी प्रदेशमा मानव अधिकारको अवस्था सन्तोषजनक छ भनेर भन्न सक्ने अवस्था चाहिँ देखिँदैन।
विभिन्न ठाउँमा क्षेत्रमा महिला र बालिकामाथि श्रृङ्खलाबद्ध रूपमा यस्ता हिंसाका घटनाहरू बलात्कारका घटनाहरू सार्वजनिक भइरहँदाखेरि गण्डकी प्रदेशमा चाहिँ के छ सर?
गण्डकी प्रदेशमा पक्कै पनि देशव्यापी रूपमा जुन यो अहिले महिला हिंसा अनि यो बालिकामाथि हुने चाहिँ यो यौन दुर्व्यवहार बलात्कारका घटनाहरू बढ्दो छ र गण्डकी प्रदेशमा पनि यो ट्रेन्ड हामीले हेऱ्यौँ भने बढ्दै गइरहेको अवस्था छ। यसले गर्दा के देखाउँछ भने नागरिकको जुन शान्ति सुरक्षा स्वतन्त्रपूर्वक आवत जावत त्यसपछि चाहिँ जीव धनको शान्ति सुरक्षा प्रत्याभूति राज्यले गर्नुपर्ने हो त्यसमा चाहिँ राज्य कहीँ न कहीँ चुकेको अवस्था हो कि भन्ने अवस्था पनि देखिन्छ र हामीले यही पछिल्लै रेकर्ड पनि हेऱ्यौँ भने यो आयोगमा आएका विभिन्न जानकारीहरू त्यस्तै गरेर यो गण्डकी प्रदेश प्रहरी कार्यालयकोमा त्यो दर्ता हुन विभिन्न जिल्लाहरूमा दर्ता हुन आएका त्यहाँको जुरीहरू अथवा निवेदनहरूलाई हेऱ्यौँ भने पनि त्यो ट्रेन चाहिँ एकदमै बढ्दो छ र शान्ति सुरक्षाको पाठमा नेपाल प्रहरी लगायत सम्पूर्ण अब नागरिक समाज त्यसपछि चाहिँ अब यो क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरू पनि एकदम जागरूक भएर यो विषयमा कुराहरू चाहिँ अगाडि बढाउनु पर्ने आवश्यकता चाहिँ देखिन्छ।
सुरक्षा निकायहरूबाट गरिएको पहल चाहिँ ठ्याक्कै के छ?
सुरक्षा निकायबाट पनि अब सुरक्षाको लागि अब जति पीडित भइसकेपछि पीडितको परिवारलाई सुरक्षाको प्रत्याभूतिको कुराहरू एउटा पार्ट रहन्छ भने त्यो जुन किसिमको चाहिँ त्यो घटना घट्ने हो त्योभन्दा अग्रिम रूपमा चाहिँ जुन किसिमले शान्ति सुरक्षा चाहिँ प्रदान गर्नुपर्ने हो त्यो अवस्था चाहिँ अलिकति चाहिँ कमजोर भएर नै यस्ता किसिमका घटनाहरूमा चाहिँ बढोत्तरी भएको हो कि भन्ने चाहिँ त्यो अवस्था चाहिँ देखिन्छ सर। जस्तो अब सुरुकै अवस्थामा शान्ति सुरक्षा अलिकति मजबुत भइदिए हुने अवस्थामा त सायद अब कुनै बालिकाहरू घरबाट बाहिर निस्केको अवस्थामा बलात्कृत हुनुपर्ने अवस्था चाहिँ देखिँदैन होला, अथवा चाहिँ अब महिलाहरू चाहिँ विभिन्न किसिमको हिंसाको चपेटामा पर्नुपर्ने अवस्थाहरू चाहिँ देखिँदैन होला।
हस् सर, यो कुराकानीको लागि जुटी दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद।
एकदमै धन्यवाद सर लगायत यो अन्नपूर्ण एफएम सम्पूर्ण परिवारलाई विशेष धन्यवाद, आभार प्रकट गर्न चाहन्छु, धन्यवाद।
हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेशका अधिकृत सूचना अधिकारी खिमलाल सुवेदीज्यू। यति बेला कार्यक्रममा महिला मानवाधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामा थापाज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। थापाज्यू नमस्ते।
नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ। पछिल्लो क्रममा महिला बालिकाहरूमाथि भइरहेका हिंसाका घटनाहरूप्रति तपाईँहरू कतिको सजग हुनुभएको छ, के गरिरहनु भएको छ?
नरमाइलो बनाएको छ होइन बालिकाहरूलाई, विशेष गरी चाहिँ अब 18 वर्ष मुनि 14 वर्ष मुनिका बालिकाहरूलाई चाहिँ अलिकति बलात्कार गरेर अनि त्योसँगै जगन्नी अपराध गरेर एकदमै नराम्रो प्रविधि भइरहेको छ। अब कुनै ठाउँमा चाहिँ अब सामूहिक बलात्कार, त्यसले गर्दा चाहिँ हामी एकदमै दुखी छौँ। हामीले नागरिक समाजको तर्फबाट जस्तै अब महिला मानवाधिकार रक्षक सञ्जाल, शान्तिको लागि नागरिक सञ्जाल, युनिसेफ, गैर सरकारी महासङ्घ अनि अन्य धेरै संस्थाहरू मिलेर चाहिँ हामीले सिडियो मार्फत चाहिँ प्रधानमन्त्रीलाई चाहिँ एउटा ज्ञापन पत्र बुझाउन जाँदैछौँ होइन। र त्यसै गरी फेरि शनिबार चाहिँ प्रदेश स्तरीय एउटा ऱ्याली थियो, अब एकदमै यसको विरुद्धमा होइन एउटा घटनाहरूको विरुद्धमा चाहिँ हामीले ठुलो ऱ्याली गर्दैछौँ। गण्डकी प्रदेश स्तरीय नै हामीले आयोजना गर्ने प्लानिङ गरिरहेको छौँ। बिहान 7:30 बजेदेखि सलागिरीबाट सुरु भएर माथि मानवाधिकार चौकमा पोर सभा गर्ने चाहिँ हाम्रो प्लानिङ छ। फागुनको 8 गते शनिबार
मानवाधिकार चौकमा चाहिँ सबै क्षेत्रबाट ऱ्याली गरेर त्यहाँ आइपुग्ने।
हजुर, हो हामी सभागिरीदेखि सुरु गर्ने। अब कास्की जिल्ला, विशेष गरी अब यहाँनिर कास्की जिल्ला भनेको चाहिँ अब गण्डकी प्रदेशको राजधानी भएको कारणले 10 जिल्लाबाट पनि अब केही सहभागीहरू आउनुहुन्छ होइन, महिला अधिकार कर्मीहरू। र विशेष गरी चाहिँ कास्की जिल्लाबाट चाहिँ अलिकति आना सैनिकदेखि लिएर सङ्कटदेखि लिएर होइन महिला अधिकारको क्षेत्रमा काम गर्ने प्रशस्ताहरू जुटेर चाहिँ हाम्रो एउटा चाहिँ ऱ्याली गर्ने भन्ने चाहिँ हाम्रो प्लान हो।
यस्ता प्रकारका घटनाहरूको रोकथाम, त्यस्ता घटना हुनै नदिनका लागि गरिने अभ्यासहरूका सिलसिला जोड्दाखेरि कस्तो पाउनुहुन्छ यो प्रदेशमा?
घटना हुनै नदिने एउटा अब मेन कुरो त सुरक्षाको कुरा पनि छ होइन। अब सुरक्षा सुरक्षादेखि लिएर अब अहिले चाहिँ अलिकति राजनीतिक घटना पनि उथुलपुथुल भएको भएर पनि अलिकति यो खालको घटना देखिएको हो कि भन्ने आम जनमानसमा छ होइन। तर पनि अब राजनीतिक घटनाले गर्दा सहरी प्रशासनबाट चाहिँ सुरक्षित नभएको भन्ने आरोप चाहिँ आइरहेको छ। बच्चाहरूको लागि, नानीहरूको लागि, महिलाहरूको लागि अलिकति हामीले चाहिँ अब पुरानो ढङ्गबाट लाग्न भन्दा पनि अब हामी महिलाहरू, अब बालिकाहरूले प्रत्येक आमा, प्रत्येक छोरीहरूलाई चाहिँ मैले चाहिँ के सोचिरहेको छु भने प्रत्येक छोरीहरूलाई सेल्फ डिफेन्स, आत्मरक्षाको आफ्नो आत्मरक्षा चाहिँ आफै पनि गर्न सक्ने एउटा आफ्नो सुरक्षाको अब सबै अर्काको मुख ताक्न भन्दा पनि आफू डिफेन्ड भयो भने बल्ल यो अलिकति यो घटनाहरू कम हुन्थ्यो कि जस्तो पनि मलाई लाग्न थाल्यो कि अब छोरीहरू बिना कारणले, महिला भएको कारणले चाहिँ मरिराख्न परिरहेको छ होइन, बिना गल्तीले धेरै छोरीहरू, धेरै आमाहरू। नेपाल सरकारसँग पनि कस्तो खालको माग राख्न चाहेको भने अब सुरक्षा भन्ने कुरा प्रत्येक घरबाट प्रत्येक छोरीहरूलाई सेल्फ डिफेन्सको त्यो टेक्निकल ज्ञान के हुन्छ, मार्सल आर्ट हात बाँच्नको लागि, आफ्नो सुरक्षा गर्नको लागि त मेरो इच्छा भनेको चाहिँ त्यो छ होइन। अब हरेक आमाहरूले हरेक छोरीहरूलाई सेल्फ डिफेन्सको खेलाडी बनाएर हुर्काउनु पारेर, विशेष गरी अब राज्यले नै सुरक्षा दिनुपर्ने हो, त्यो सत्य छ होइन। तर अब खै पनि अब कति राज्यसँग आश गरेर बस्दा बस्दा कति अझै पनि कति छोरीहरू हामीले गुमाउनु पर्ने हुन्छ नि।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ।
हस्, धन्यवाद, यहाँलाई पनि धेरै धेरै धन्यवाद, मौका दिनुभयो।
उहाँ हुनुहुन्थ्यो महिला मानवाधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापाज्यू हामीसँग कुराकानी गर्दै। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।